नेपालको कला संस्कृति तथा साहित्यको फाँटमा चर्चित व्यक्तिहरूसँग आफ्नो खसखस राख्ने क्रममा यसपटक हामीले निम्त्याएका छौँ वरिष्ठ गायिका मीरा राणा। विक्रम सम्वत 2008 असोज विजया दशमीका दिन काठमाडौँको कमल पोखरीमा जन्मनुभएकी मीरा राणाको गायन कला उहाँले आफ्नै पारिवारिक परिवेशबाट पाउनुभएको हो। शास्त्रीय गायन, लोकगीत तथा आधुनिक गीत र भजन अनि नेवारी भाषामा मैथिली भाषामा समेत गाउनु भएकी मीरा राणाले हालसम्म झन्डै 1700 गीतहरू गाइसक्नु भएको छ। भारतको इलाहाबादबाट सङ्गीतमा विशारद गर्नुभएकी उहाँले रेडियो नेपालमा पहिलो पटक 2022 सालमा गाउनु भएको थियो। अहिले उहाँ अमेरिकी भ्रमणको क्रममा कोलोराडो राज्यमा हुनुहुन्छ र हामीले वासिङटन डिसीबाट टेलिफोन मार्फत सम्पर्क गरेर केही खसखस राखेका छौँ। त आउनुहोस् उहाँलाई स्वागत गरौँ। वरिष्ठ गायिका मीरा राणाज्यू, तपाईँलाई खसखस .com स्वागत छ।
हजुर, धन्यवाद। नमस्कार भाइ।
नमस्कार। हामीलाई अमेरिकी भ्रमणको कारण के हो यो भनिदिनु न।
यो अमेरिकी भ्रमण चाहिँ कस्तो भने, पहिला पनि म आइसकेको हो दुईचोटि। पहिलाचोटि आएर 2 महिना बसेर गएँ, फेरि सेकेन्ड टाइम आएँ, फेरि पनि 2 महिना बसेर गयो। अब यसै घुमघाम गर्ने त अब मन लाग्छ नि, त्यसो भएर अब अमेरिका जाऊँ भनेर घुमघाम गर्नु भनेर आएको, फेरि एउटा कलाकार एउटा कला पनि देखाउने होइन भन्ने हिसाबमा चाहिँ म यसरी आएको हुँ।
त्यसो भए कार्यक्रमको पनि योजना छ?
कार्यक्रमको पनि अब म एउटा कलाकार कसैले बोलाएर दिदी भनेर सम्मान गरेपछि त जानै पर्यो, कार्यक्रमै भनेर मलाई कार्यक्रमबाटै बोलाएको चाहिँ होइन। म मेरो आफ्नो फ्यामिलीहरू पनि यहाँ मेरा म जसको जहाँ बसिरहेको छु यहाँ मेरो आफ्नै भान्जाको घर हो पवन केसी होइन, अनि त्यस भएर मेरो आमाजहरू यहीँ बैसिन्छ, त्यसो भएर त्यही सिलसिलामा घुम्न आएको।
त्यसो भए कुनै आयोजकले यहाँलाई ल कार्यक्रम गरौँ मेरा दिदी भनेर तपाईँलाई निम्ता गर्यो भने तपाईँ तयार हुनुहुन्छ?
हजुर।
तर त्यस्तो निम्ता चाहिँ आएको छैन? हजुर, हाम्रो शुभकामना छ, पक्कै पनि आओस्। यो कुरा सुनेपछि मेरा दिदीसँग कसैले सम्पर्क गरौँ, र यदि सम्पर्क गर्न चाहेमा तपाईँको नम्बर पनि यही अलिक खसखस डट कमका श्रोताहरू मार्फत भनिदिइराख्नु।
मेरो नम्बर हो 7208082963। मेरो नम्बर चाहिँ यही।
हजुर श्रोताहरू, यहाँले सुनिहाल्नु भयो मेरा दिदीको नम्बर, उहाँ त तयार हुनुहुन्छ, र यहाँले चाहिँ अमेरिका उहाँको अमेरिकी बसाइमा भएको बेलामा कुनै कार्यक्रम गर्न तपाईँहरू इच्छुक हुनुहुन्छ, जागर हुनुहुन्छ, उहाँको शिव कलालाई प्रयोग गर्न चाहनुहुन्छ भने पक्कै पनि यथाशीघ्र उहाँसँग सम्पर्क राख्नुहोला। धन्यवाद। अब यो अमेरिका भ्रमण दोस्रो तेस्रो पटकको रहेछ, रमाइलो लागिरहेछ?
हजुर रमाइलै छ। अब किन रमाइलो माने रमाइलै हो होइन, रमाइलो नमाने रमाइलो छैन। र के भने अब हाम्रो नेपालमा जस्तो चाहिँ अमेरिकामा हुँदैन, यहाँ चाहिँ अब यहाँबाट एक ठाउँबाट अर्को ठाउँ जानु पर्दाखेरि चाहिँ गाडी नै चढेर हिँड्नुपर्छ होइन, नेपालमा जस्तो होइन नि, तर रमाइलो छ, रमाइलो छ अमेरिका।
यहाँको अब गीती यात्राको कुरा गर्दाखेरि मैले अघि परिचयमा पनि भने 2022 सालमा रेडियोमा गीत त गाउनु त्यो त तपाईँको औपचारिक थियो, तर घरमै पक्कै पनि गाउनुहुन्थ्यो हजुरबा हजुरबा बुवाको चाहिँ साङ्गीतिक वातावरणले, यसलाई तपाईँले कस्तो मतलब कसरी लिनुभएको छ यो गुणलाई?
खासमा चाहिँ म गाउने चाहिँ त्यति बेला होइन हेर्नु होइन, किनभने अब मलाई त्यति गाउने भनेर पनि त्यति थाहा थिएन, मेरो उमेर सानै नै थियो र सुन्थेँ गीत चाहिँ, तारा दिदीको गीत चाहिँ म सुन्ने गर्थेँ, एउटै गीत मलाई मनपर्थ्यो तारा दिदीको, हिमालयको काखमा सानो मेरो गाउँ नेपाली छोरी पार्वती हो नाउँ भन्ने, यो गीत चाहिँ म एकदम सुन्थेँ र अब स्कुल जाने आउने बेला साथीभाइसँग एक्लै भयो भने यही गीत गुनगुनाउँथेँ कि, अनि अब सायद मेरो बुढाले मेरो स्वर सुई बस्यो, सायद अब यसले गाउनु सक्छ भन्ठान्थ्यो होला कि, त्यसरी चाहिँ मेरो सुरुवात भयो। र खासमा चाहिँ मैले सुरुवात चाहिँ तारा दिदीलाई हेर्ने सिलसिलामा मेरो गीत सुरु भयो। हजुर,
तपाईँले गाउन थालेको खास चाहिँ तारा देवीलाई भेट्ने एउटा बहाना मात्रै थियो? त्यसो भए
अब भेट्ने चाहिँ उहाँलाई मेरो इच्छा थियो,
हजुर
कस्तो हुनुहुन्छ उहाँ कसरी गाउँछन् भने त्यो जिज्ञासा चाहिँ मलाई थियो, अनि मैले एक अब मलाई गाउनु पर्ने सिलसिला मेरो सुरुवात हुनु रहेछ, र मैले ठ्याक्कै एक दिन मैले उहाँलाई एक दिन भन्दाखेरि त्यस्तै कति गते होला 16-17 गतेतिर होला चैतको 15-16 गतेतिर ठ्याक्कै मेरो बोलीबाट मुखबाट त्यस्तो कुरा निस्क्यो कि मैले बुवाले बुवा मलाई फेरि तारा देवी हेराइदिनु बक्सेस न कस्तो हुन्छ कस्तो हुनुहुन्छ उहाँ भनेर मैले बुवालाई भने, किनभने मेरो बुवा पनि रेडियो नेपालमै जागिरे उयो गर्छुन्थ्यो होइन, त्यही सिलसिला सुरु चाहिँ मेरो 15-16 गतेबाट सुरुवात भयो, र बुवाले पनि मलाई मैले भन्ने बित्तिकै बुवाले हुनुहुन्छ
तारा देवीको स्वरमा त्यस्तो कस्तो आकर्षण तपाईँले के पाउनु, तपाईँलाई कस्तो अनुभूति हुन्थ्यो त्यस्तो उहाँलाईसँग भेट्नलाई देख्नलाई, त्यस्तो कौतूहल त भयो तपाईँलाई के थियो के पाउनु भयो?
मैले जुन बेला उहाँको स्वर चाहिँ एकदमै मन पर्थ्यो मलाई, एकदम माइल्ड नरम तरिकाको उहाँको आवाज होइन, कुनै कर्कसपना उहाँको आवाजमा चाहिँ नभएको एकदम सरल तरिकाले उहाँले गाउने, अन्त कसरी निस्किन्छ यो चिज घाँटीबाट भन्ने मलाई भयो कि, अनि उहाँलाई भेट्दाखेरि चाहिँ अझ मैले थाहा पाउँछु कि भन्ने हिसाबबाट चाहिँ मैले बुवालाई भने हो, र त उहाँलाई भेटेँ, भेटेपछि पनि मलाई उहाँको त्यति लामो कुरा पनि उहाँसँग मेरो भएन। अनि मेरो बुवाले मलाई चिनाइदिनु तारा तारा देवी भनेर भने तारा मेरो छोरी भनेर भन्छु बुवाले, अनि मैले नमस्कार गरेँ। अनि त्यति हो, नमस्कार मात्रै गरेँ, उहाँको त्यो फेरि रिप्लाई आएन, केही कुरा आएन।
कस्तो उहाँबाट तपाईँलाई कस्तो अलिकता अभिभावकत्व जस्तो पाउनुभयो कि अलिकता घमण्डी पाउनुभयो कि व्यवहारिक पाउनुभयो, कस्तो अनुभव गर्नुभयो त्यति बेला?
त्यति बेला मैले नमस्कार गर्दाखेरि नमस्कार मात्रै गर्नुभयो अनि केही पनि भन्नु भएन
हजुर।
अनि मलाई त्यो यसो हेर्दाखेरि ए भन्ने मात्रै भयो के, उहाँको चोर कसरी चुन्ने भन्ने थियो। त्यो चाहिँ त्यो कम्पिटिसन थियो त्यति बेला यो चैत्र 20 गते म विभिषाको गीत, उहाँले गीत लेखेको, विभिन्न सङ्गीतकारले सङ्गीत गरेर विभिन्न गायी गायिकाले गाउने। त्यो सिलसिलामा मेरो बुवा त सङ्गीतकार होइन, मेरो बुवा त तबला बजाई बक्सिनी हो होइन। अनि त्यही पनि बुवाले धेरै जोड गरेर त्यो एउटा गीतको पन्ना पाइथेछ रेडियो नेपालमा। बुवाले मैले गाउँछु भनेपछि मेरो बुवाले चाहिँ त्यहाँ भोगे प्रसाद शाहको डाइरेक्टर हुनुहुन्थ्यो, अनि त्यति बेला मेरो बुवाले गीतको पेपर एउटा माग्यो अरे, मलाई पनि एउटा त्यो कविता पाऊँ भन्दाखेरि अनि छैन भने अरे, होइन मलाई दिनै पर्छ, म कहिले कम्पिटिसनमा भाग लिन्छु भनेर मेरो बुवाले भने अरे, उहाँले छैन छैन भनेर भने होइन हेर्नु न होला भनेर कति बल गरेर बल्ल बल्ल एउटा पन्ना ड्रमा रहेछ अरे, त्यो लिएर आएर बुवाले सङ्गीत मुखैले गरेर मलाई सिकाइबस्दै थियो होइन। अब त्यो हिसाबमा मेरो बुवालाई पनि गाह्रै भयो, अब मलाई बुवालाई पनि एउटा अब यो गाह्रो गाउँछ यसलाई एउटा सङ्गीत गरेर सिकाउँ भन्ने बुवालाई पनि भयो होला होइन, गीत नपाउँदा एकछिन त बुवा फेरि कस्तो कस्तो भइसकेछ। अनि धेरै परिश्रम गरेर यो गीत मैले सिकेर होइन, अनि त्यो गीत मार्फत तारा दिदीलाई चाहिँ त्यसरी देखेँ।
त्यो यात्राबाट तपाईँ अहिलेसम्म यहाँ आउँदाखेरि मीरा राणा भनेपछि नेपालको एउटा चिर परिचित व्यक्ति आइकन बन्नुभएको छ, यो यात्रालाई कसरी हेर्नुभएको छ?
यो चाहिँ सबै मेरो दर्शक श्रोता यहाँहरूको मायाले नै हो, म यहाँसम्म पुगेँ र सुरुवातको कुरा म तारा देवीलाई नै मेरो गुरु मान्छु, प्रेरणा दिने भनौँ न एउटा कुरा। पछि त्यो गीत गाइसकेपछि उहाँसँग भेट भयो, उहाँले एकदम राम्रो गायो, राम्रो स्वर रहेछ भन्ने उहाँले मलाई तारिफ गर्नुभयो। त्यो तारिफ नै मेरो लागि यो सङ्गीतको फुर्किला चढ्ने सिलसिला जोडेको। त्यसपछि मेरो मनले के सोच्यो भने म तारा देवी जस्तै गायिका पुग्छु भन्ने भयो, त्यहाँबाट मेरो सुरुवात त्यसरी भयो। र म यहाँसम्म आउनुमा चाहिँ सुरुवात त म तारा देवीलाई नै सुनेको हो, उहाँलाई आखिर हेर्ने मलाई त्यो जिज्ञासा उत्पत्ति नभए सायद हुन्थ्यो होला त्यो गायिका। मैले चाहिँ श्रोता दर्शकको माया चाहिँ अपार पाएँ मैले, मेरो संस्कृति भन्नु नै मेरो चाहिँ श्रोता र दर्शक हो, र आजसम्म पनि उहाँहरूकै माया पाएकी छु, उहाँहरूकै लागि नै न्याय गीतहरू पनि बसेर म हिँड्ने अजमर्को गरि नै राखेँ।
पक्कै पनि त्यो त्यो माया तपाईँलाई निरन्तर पाइरहनुहुन्छ, हाम्रो शुभकामना पनि छ। तारा देवी जस्तो बन्ने रहर गर्नुभयो, बने जस्तो लाग्यो कि लागेन, कस्तो लाग्छ तपाईँलाई?
बनेन, म उहाँ जस्तो छु होइन तारा दिदीको चाहिँ, तर के भने मनले म अहिले पनि उहाँको गीत तारा दिदीको गीत म गाउँछु, गुनगुनाउँछु, के भनौँ न एकछिन रियाज गर्दाखेरि पनि बिहानमा रियाज गर्छु 1.5 घन्टा, त्यति बेला गर्दाखेरि तारा दिदीकै नै गीत गाउँछु।
तर तारा देवी बन्छु भन्ने रहर त तपाईँले गर्नुभयो अनि बन्न सकिनँ भन्नुभयो, तारा देवीको स्वरमा र तपाईँको आफ्नो स्वरमा के कस्तो भिन्नता तपाईँले पाउनुहुन्छ?
भिन्नता छ, भिन्नता उहाँको र मेरो स्वर फरक छ
हजुर।
उहाँको स्वर जस्तो मेरो माधुर्य नहोला र आफ्नै प्रकारको मेरो स्वर छ होइन, तर के तारा दिदीको छेउछाउ पुग्ने अवसर पाएँ, तारा दिदीसँग बसेर सँगै जागिर खाने अवसर पाएँ होइन, र तारा दिदी जस्तै गायिका पनि मेरो उहाँको आफ्नै चाहिँ बनाएको स्वर चाहिँ उहाँको आफ्नै बनाएको स्वर र मेरो आफ्नै बनाएको स्वर होइन। अब त्यो चाहिँ के भने म तारा देवी जस्तै हुन्छु भने उहाँ जस्तै गायिका, उहाँको नाम पनि दुई अक्षरले बनेको थियो तारा, मेरो पनि दुई अक्षरले बनेको मीरा होइन, तारालाई भेट्ने बित्तिकै उहाँ सँगसँगै मेरो नाम माथि जम्मा पुग्यो नि,
उहाँसँग गाउने पनि अवसर पाउनुभयो तपाईँले?
धेरै गाएँ, मेरो मेरो सङ्गीतमा पनि उहाँले गाउनु भएको छ अनि उहाँ र म पनि धेरै गीत अब रेडियोमा एउटामै जागिर भयो नि त
हजुर,
परिचय खाएँ मैले खाँदाखेरि, अब हाम्रो हामी दुईजना मात्रै गायिका हो, त्यसमा कोइली दिदी पनि हुनुहुन्थ्यो, कोइली दिदी एउटा सङ्गीतकार हुनुहुन्थ्यो होइन, अनि हाम्रो काम चाहिँ के थियो भने रेडियो नेपालमा स्टुडियो खाली भएको गीत गाउनु पर्ने, त्यसमा अब नाति गाई चाहिँ रेडियो नेपालकै म्युजिक डाइरेक्टर होइन, त्यस कारण अब गाउने अवसर त धेरै भयो
हजुर। अनि अब यो गीत गाउने क्रममा तपाईँले भनौँ नेपालका प्रसिद्ध गायक गीतकारहरू गायकहरू जस्तो तारादेवी भन्नुभयो, नारायण गोपाल भन्नुभयो, गोपाल योञ्जन भन्नुभयो, पढ्नु पनि सँग उहाँसँग पनि तपाईँले गाउनुभयो। अब विशेष गरी मित गोपाल, नारायण गोपाल र गोपाल योञ्जन भनौँ न, उहाँहरू पनि सङ्गीतको क्षेत्रमा गायनको क्षेत्रमा साह्रै चर्चित नामहरू, उहाँहरूसँग पनि गाउनुभयो, कस्तो अनुभव रह्यो तपाईँ?
हेर्नु मेरो गोपाल योञ्जन दाईसँग तारा के अरे नारायण गोपाल दाईसँग 24-25 सालतिर उहाँसँगै डुएट गाउने अवसर पाएँ मैले चलचित्र परिवर्तनमा। नारायण दाईलाई देखेको पनि त्यति बेलै हो, भेटेको पनि त्यति बेला, कलकत्तामा गएर रेकर्डिङ भयो। गोपाल दाईसँग पनि मेरो 24 सालतिर मेरो भेट भयो। यो चाहिँ पुलिस क्लबमा जहिले पनि प्रत्येक वर्ष चाहिँ राजाको जन्म पुलिस क्लबले मनाउँथ्यो, अनि महिना दुई महिना अगाडिदेखि त नाचहरू सेट गर्थे, नयाँ नयाँ गीतहरू, त्यो सिलसिलामा मलाई पनि पुलिस क्लबले बोलाएको थियो। अनि मैले गोपाल दाईलाई भेट्ने अवसर त्यति बेला पाएँ, अनि गोपाल दाईलाई पनि त्यहाँ सङ्गीतकारको रूपमा बोलाएको रहेछ, गोपाल दाई पनि दार्जिलिङबाट आउनुभएको रहेछ। अनि नाम चाहिँ मैले गोपाल योञ्जनको सुनेको, कस्तो गोपाल योञ्जन भनेर मैले उता भेटेको चाहिँ थिइनँ, त्यति बेलै त्यहाँ भेट भयो। अनि उहाँले मेरो स्वर जान्नुभयो, अनि उहाँले मेरो स्वर भागाएपछि 24-25 सालदेखि निरन्तर उहाँ स्वर केन्द्र हुने बेलासम्म उहाँसँग निरन्तरता मेरो एउटा गुरु चेलीको रूपमा हाम्रो चाहिँ सम्बन्ध त्यो प्रकारले गयो। र उहाँले स्टेजमा गाउने गीतहरू जति पनि मेरा चर्चित गीतहरू छन् र उहाँले नै बनाउनुहुन्थ्यो, मलाई हेरेर यसलाई कस्तो प्रकारको गीत दिनुपर्छ भन्ने उहाँले सोच्नुहुन्थ्यो। र एउटा गीत उहाँसँग सिक्दाखेरि 15-20 दिन लाग्थ्यो, हामी बिहान जान्थ्यौँ होइन, 3-4 घन्टा 5-6 घन्टा दिनभरि नै बसेर गीत सिक्थ्यौँ होइन। त्यो प्रकारले चाहिँ गोपाल दाईको र मेरो चाहिँ सम्बन्ध त्यो प्रकारले गुरुचेलीको रूपमा भयो। र प्रत्येक दसैँमा उहाँको हातको टिका नलाइकन म अरू कासको टिका लाउँदिनँ कि, उहाँले मलाई आफ्नो पूजा कोठामा राखेर उहाँले मलाई दुई हातले टिका लगाइदिनुहुन्थ्यो। गोपाल दाईको र मेरो सम्बन्ध त्यो प्रकारले थियो। र सबै धेरै जस्तो सङ्गीतकारको गीतहरू जस्तो गीतकारको गीतहरू सबैको मैले गाउने अवसर चाहिँ बाँकी पाएको छु।
हजुर बधाई छ यहाँलाई। यहाँले यहाँले मञ्चको कुरा गर्नुभयो, यो मञ्चको कुरा गर्दा केही वर्ष अगाडि यहाँले चाहिँ पलेटी भन्ने कार्यक्रम पनि नेपालयकोमा एउटा पलेटी भन्ने कार्यक्रममा पनि तपाईँले गाउनुभयो, त्यहाँ माइकमा बसेर स्टुडियोमा बसेर माइकमा पनि गाउनुभयो, मञ्चमा उभिएर दर्शकहरूको अगाडि पनि गाउनुभयो र पलेटीमा बसेर पनि गाउनुभयो। यो तिन थरीको भिन्नताहरूमा तपाईँले कस्तो अनुभव गर्नुभयो?
आफ्नै आफ्नै प्रकारको चाहिँ स्टेज पाएँ कि मैले।
हजुर
त्यो कलेटीमा जुन प्रकारको गीत गाएँ त्यो गीत चाहिँ मैले स्टेजमा गाएको थिइनँ। स्टेजमा मेरो त्यो श्रोता दर्शकहरूलाई चाहिँ मीरा राणाले नचाउँछ मात्रै, उसले नचाएर हँसाएर मात्रै गाउँछ भन्ने त्यो प्रकारको ऱ्याङ्कमा बढ्दै आएको थिएँ। र गीत त त्यो मात्रै मैले गाएको होइन नि, सुरुवात त मेरो चाहिँ क्लासिकल बेसबाट सुरु भएर विभिन्न भाषाभाषीका गीतहरू चाहिँ गाउँदै चाहिँ आएको थिएँ। र पलेटीमा गाउने गीत चाहिँ मैले स्टेजमा गाउन पाएको थिइनँ। जुन पलेटीमा मेरो कार्यक्रम भयो पलेटीको दर्शकहरू अर्कै प्रकारको भेटे होइन, तर मैले हेर्दा जुन जुन प्रोग्राम जुन जुन स्टेजमा थियो त्यो पलेटी पनि त्यो स्टेज ऊ पलेटी कसेर गाउनुपर्ने थियो भने स्टेजमा उभिएर गाउनुपर्ने, माइक हातमा लिएर अलिकति पर्फर्म गरेर गाउनुपर्ने होइन, फिलिङ त उस्तै हो, कस्तो प्रकारले चाहिँ गीतले फिलिङ मागेको छ मेरो दर्शकले, कुन प्रकारले मैले चाहिँ प्रेजेन्टेसन गर्नुपर्छ गीतबाट भन्ने हिसाब पलेटीमा पनि त्यही हो हेर्नु होइन, त्यही प्रकारको मैले गरेँ। र स्टेजमा पनि त्यही प्रकार कि स्टेजमा पनि पर्फर्म गरेर अलिकति मतलब बडीहरू हल्लिन्थ्यो, ताल जिउहरू मुभमेन्ट हुन्थे होइन, र भन्दाखेरि मैले उस्तै उस्तै हो। र के भने पलेटीमा चाहिँ अलिक गम्भीर प्रकारको दर्शकहरू अलिक शब्दलाई अलिकति शब्द पारखीहरू बुझेँ, भेटेँ त्यसमा सङ्गीत पारखीहरू मैले भेटेँ होइन, किनभने आफूभन्दा अग्रजहरू पनि यहाँ हुनुहुन्थ्यो नि त होइन, भन्दाखेरि आफूलाई यो पनि थियो कि मीरा राणले एउटै प्रकारको गीतमध्ये गा होइन, यस्तो प्रकारको पनि मीरा राणले गीत गाउँछ र गीत सुनाउनु पर्छ भन्ने मैले त्यो समयलाई पर्खेर बसिरहेको थिएँ र त्यो समय मेरो पलेटीमा आयो, त्यही हिसाबले मैले कार्यक्रम
भनेपछि पलेटीबाट फेरि अर्को निन्ता आयो भने तपाईँ जाने तयार हुनुहुन्छ?
म जान्छु।
अब अनि यति हुँदाहुँदै पनि तपाईँले आफैले के पनि भन्नुहुन्छ भने आफूले गीत गाएकामा गाएका गीतहरूमा जहिले पनि कमजोरी देख्छु भन्नुहुन्छ तपाईँ, के कस्तो कमजोरी देख्नुहुन्छ तपाईँले आफूले गाएको गीतहरूमा?
कस्तो कमजोरी हुन्छ किनभने त्यसमा पूर्णता नपाउने कि मैले
किन के के पाउनुहुन्छ त्यसमा
कहाँनिर कता कता यस्तो गरे आफै हुन्छु भन्ने जुन अब पहिला मलाई सङ्गीत गाएर गीत दिन्छ होइन अनि त्यो मैले के सिक्छु 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 त्यो रेकर्डिङ हुन्छ अनि सङ्गीतकारलाई चित्त नबुझेसम्म म आफूलाई पनि जस्तो सिका हुन्छु त्यो प्रकारले चाहिँ गाइरह हुन्छु नि होइन, त्यो रेकर्डिङ हुन्छ, रेकर्डिङ भएपछि त्यो गीत ओके हुन्छ अनि मैले सबै सङ्गीत गीत भइसकेपछि मेरो मनमा के हुन्छ यहाँनिर चाहिँ मैले यस्तो तर्क अलिकति कहीँ घुमाएको थिएँ अनि कहीँनिर पेट ल्याएको थिएँ त्यो शब्दलाई अलिकति मैले यस्तो गरेर तान दिए भए हुन्थ्यो भन्ने चाहिँ जहिले पनि भइरहेछ सबै गीतमा
तर त्यसो भन्दा भन्दै पनि पा अगाडि आएको गीतमा गाउनुभन्दा अगाडि शब्दमा तपाईँले चाहिँ यहाँ चेन्ज गर्नु पर्यो अथवा चाहिँ आफूलाई लागेको कुराहरू गीतकारसँग या सङ्गीतकारसँग छलफल कुराकानी गर्नु चाहिँ गर्नुहुन्थ्यो होइन,
कस्तो हुन्थ्यो भन्नुहुन्छ भने मेरो पारी कस्तो थियो भने मलाई नयाँले दिएपछि लाइन नभन्ने उसको जुन बुद्धि उसले विवेक जसरी पनि उसले लेख्या हुन्छ नि कुरा त अब सङ्गीतकारले बुझ्छ, पहिला त सङ्गीतकारले बुझ्छ त्यसको भाव सबै बुझेर उसले चाहिँ सङ्गीत सिर्जना गर्छ अनि त्यो सङ्गीत सिर्जना र त्यो शब्द त्यो दुईवटा एकमुष्ट लिएर मेरो स्वरले प्रस्तुति गर्छ होइन र त्यो प्रकारले मैले गर्ने भएको हुनाले मैले कहिले पनि भनिनँ किनभने आफूभन्दा अग्रजकै चाहियो उहाँले बुझेरै गरे हुन्छ त मैले कहाँनिर के गरौँ, मलाई यो मात्रै हुन्थ्यो कि स्वरमा जस्तो भनौँ गोपालनन्द दाई र म एउटा गीत सिक्दाखेरि 20-25 दिन लाग्थ्यो, गोपाल दाईले ट्युनिङ गर्नुहुन्थ्यो गीत छक्क बनाउनुहुन्थ्यो ल आऊ भन्नुहुन्थ्यो बसेर हामी गाउँथ्यौँ अनि गाएपछि गोपाल दाईले एक्चुली यसो सिकाउनुहुन्थ्यो म गाइहाल्थेँ अनि गोपाल दाले फेरि पछिचोटि सिकाउनु अलिक चेन्ज गर्नुहुन्थ्यो कहिले घुमाइदिनुहुन्थ्यो अनि म फेरि त्यही कपी गर्थेँ अनि गोपाल दाले भन्नुहुन्थ्यो तिमीलाई म चाहिँ कहिले पनि टेक्निकमा तिमीलाई जित्न सक्दिनँ भन्नुहुन्थ्यो मेरो गुरुले मलाई त्यो किन कता कता आइ नै रहन्छ पूर्णता नभएको होला मलाई कता कता मनमा मैले राम्रो गाएँ भने त्यो चाहिँ अहिलेसम्म चाहिँ थाहा छैन
तर तपाईँको एउटा सफलताको कारण त्यो पनि हुनसक्छ तपाईँ आफै सन्तुष्ट हुनुहुन्न कहिले पनि र त्यसमा तपाईँ लागिरहनु भएको छ सन्तुष्ट हुनुभएको कहीँ पुनः विराम आउन सक्थ्यो र तपाईँको यात्रा यति राम्रो नहुन पनि सक्थ्यो होला हामी त्यसलाई राम्रो सकारात्मक रूपले लिउँ होइन, गीतमा चाहिँ नि कस्तो भावना कन्टेन्टहरू खोज्नुहुन्छ गाउँदाखेरि तपाईँले?
अब अब अहिले र पहिलाको अलिकति फरक भयो अब मलाई, पहिला चाहिँ जस्तो सङ्गीतकारले मलाई गीतहरू गीतकारहरूले दिन्थे त्यो गीत नै म गाइहाल्थेँ होइन,
त्यसमा कन्टेन्टको विचार गर्नुहुन्थ्यो
त्यसपछि स्टेजमा त्यति बेला म गर्थेँ मलाई गीत गाउनुहुन्छ मलाई आवाज बनाउनुहुन्थ्यो अनि विचार दिन्थेँ म गाएको गाई गर्थेँ जस्तो सङ्गीतकारले सिकाउँछ त्यही हिसाबले गाउँथेँ र त्यति बेला चाहिँ के हुन्छ भने स्टेजमा मात्रै गाउने गीतहरू बढी मलाई मनपर्थ्यो किनभने दर्शकहरूसँग जाने गाउने उहाँहरूसँग अब भनौँ न अब जस्तो अहिले जुहारी भन्छ नि जोहरी भन्छन् होइन त्यति बेला चाहिँ कस्तो भने मेरो गीत मन पराइदियोस् अथवा उनीहरू कमेन्ट गरोस् कमेन्ट गर्दाखेरि अझ म सच्याउने अवसर पाउँथेँ मलाई स्टेजमा एउटाले वान मोर एउटा ग्रुपले भन्यो भने अर्को ग्रुपले आउट भनिराखेको मनपर्थ्यो किनभने म सच्याउने अवसर पाउँथेँ नि यो अहिले नभए अर्कोचोटि त म मैफिल जमाउँछु भन्ने हिसाब हुन्थ्यो र स्टेजका लागि नै गीतहरू खोज्थेँ
त्यतिखेरको कुरा भयो
हजुर, अब अहिले चाहिँ कस्तो लाग्छ भने मार्मिक गीतहरू होइन सामाजिक टाइपका शब्दहरू भएका किन आफ्नो उसमा गीतहरू भने सबै आफ्नै उसमा कृतिसँग मिल्ने जीवनीसँग मिल्ने आफ्नो घरसी उसमा मिल्ने एक प्रकारका गीतहरू त हुन्थे
भनेपछि गीतमा गीतमा दुःख व्यथाहरू चाहिँ नि प्रष्टिएको गीतहरू मन पराउनुहुन्छ कि अर्को अथवा चाहिँ जीवनलाई एउटा ऊर्जा दिने खाले चाहिँ एउटा भनौँ न त्यस्तो खाले गीतलाई मन पराउनु गीत
मन पराउनु हजुर दुःख आउँछ सुखै मात्रै भोगेर दुःख भयो भने पछि तान्न गाह्रो हुन्छ त्यस कारणले म दुःख भएको गीतहरू पनि म त्यतिकै मन पराउँछु होइन सुखका ऊर्जा हुने गीत पनि त्यतिकै मन पराउँछु र अहिले आएर चाहिँ यो प्रकारका गीतहरूको म खोजी गर्छु गीतकारहरूले मलाई कस्तो गीत चाहियो दिदी भनेर पनि यो प्रकारको गीत सुन्न भनेर अहिले आएर चाहिँ भन्छु सबभन्दा पहिला चाहिँ मैले कहिले पनि बनाएको छैन
अनि अब गीत त आफै पनि लेख्नुहुन्छ होला नि होइन
पहिला पहिला एउटा गीत त्यसै अब भाव माग्यो सङ्गीत गर्दा गर्दा यसै चाहिँ आउँछु र मैले एउटा गीत गरेको पनि छु लेखेको छु र निरन्तर चाहिँ गीतकार भनेर चाहिँ मैले गरिनँ यस अहिले कस्तो लाग्छ भने एउटा सङ्गीतकार जो गीतकार हुनलाई सक्दो रहेछ भन्ने कुरा मलाई महसुस किनभने आफू सङ्गीत गर्ने भएको हुनाले जुन सङ्गीतमा जुन भावहरू आउँछ नि त्यो भाव जुन कसैको गीतहरू राम्रा छन् नि शब्दहरू त्यो उहाँका सङ्गीतबाटै भाव उब्रेका हुन् कि त्यो हुँदो रहेछ भन्ने कुरा चाहिँ अलिकति मलाई महसुस चाहिँ भएको छ
अनि गीत लेख्ने त्यस्तो अब म पनि गीत लेख्छु भन्ने कुरा त्यस्तो त आएको छैन
त्यो चाहिँ मैले गरेको छैन किनभने म एउटा गायिकाबाट बोल सङ्गीतकार 2052 सालदेखि चाहिँ म सङ्गीतमा चाहिँ रेडियो नेपालबाट उत्कृष्ट सङ्गीतकार भनेर म प्रथम भएँ त्यहाँबाट त्यहाँदेखि निरन्तरता मैले गरेँ मेरो 160-170 मेरा सङ्गीतका गीतहरू छन् रेडियो नेपालमा विभिन्न गायक गायिकाले गाएका छन् एल्बमहरूमा गाएछन् गीतहरू र अहिले सङ्गीततिरै मैले उ गरेको छु अब किनभने अब गीतकारहरूको गीत लिने उहाँहरूको भावमा चाहिँ मैले आफूले गर्न सक्छु कि सक्दिनँ त्यो भावहरूमा बुझिहाल्छ मेरो सङ्गीत बताउन सक्छ कि सक्दैन त्यो खोजीमा लागिरहेको छु त्यस कारण म गीतकार चाहिँ अहिले गीतकार बन्छु यो गीतै गर्छु भन्ने चाहिँ छैन
सङ्गीतकार बन्दाखेरि तपाईँलाई अब कस्तो किसिमका गीतकारहरू अथवा नयाँ पुस्ताका गीतकारहरू मनपर्छन् कि पुरानो पुस्ताका गीतकार मनपर्छन् कि तिनीहरू तपाईँसँग कसरी एप्रोच गर्छन्
मलाई चाहिँ नयाँ पुस्ताको गीतकारहरू मनपर्छ
कारण
किनभने पुरानो पुस्ताको गर्दा धेरै खारिसकेका हुन्छ उहाँलाई यो भन्ने बित्तिकै भिजुअल दिने बित्तिकै उहाँले भिजुअल अनुसार बनाए हुन्छ नयाँले चाहिँ कुन प्रकारले पहिला उसले झट्ट आइसकेका हुन्छ नि दिमागमा
हजुर
अनि उसले गीत लेख्छ नि अनि त्यसलाई चाहिँ यसमा यस्तो छ भन्ने कुरो राम्रो नराम्रो कलेक्सन गर्न पाउँछु नि होइन अब पुरानोमा त मैले भन्न सक्दिनँ नि यहाँ यस्तो उस्तो भनेर अलिकति किनभने आफूभन्दा अग्रसँग कुरा गर्दा मलाई डर पनि लाग्छ होइन मैले कहिले भनेन अहिले पनि हुन त मलाई पुरानो गीतकारहरू गीतहरू मसँग त्यतिकै छ होइन र जतिभन्दा नयाँ भाइ भयो नयाँ जुन नयाँ आफूले भाइ बहिनी भन्नुहुने गीतकारहरू गीतहरू चाहिँ यहाँ यस्तो रहेछ भाइ भने त्यसमा त्यो कलेक्सन गर्दा मेरो आइडिया पनि बढ्छ नि
त्यसो भए सम्भावना राम्रो देख्नु भएको छ नयाँ गीतकार नयाँ पुस्ताका गीतकार भाइ बहिनीहरूमा आशावादी हुनुहुन्छ त्यसो भए
हजुर म आशावादी
हजुर अनि यो कुरामा अब सङ्गीतकार पनि हुनुहुन्छ गीतकार पनि गायक पनि हुनुभएको हिसाबले चाहिँ यो सङ्गीतको क्षेत्रमा आफूलाई मनपर्ने सङ्गीतकार र मनपर्ने गीतकारको नाम लिनु पर्दाखेरि को पर्छ होला
अब गीतकार सबै राम्रो छ एउटा गीत मात्रै राम्रो भनेर हुन्न एउटा गीतलाई मात्रै मिहिनेत गरेर त्यो गीत वर्षौँ चल्यो 5 वर्ष चल्यो भन्ने कुरा भएर म त्यसलाई माने पछिमा छैन एकपछि अर्को निरन्तरता फेरि जानु पर्यो
हजुर
गीतकार पनि हो किनभने अब वर्षमा यसरी एउटा गीत हिट हुन्छ त्यो गीत नै सधैँभरि जान्छ भन्ने कुरा पनि भएन होइन अब लेखाइमा भनौँ न जस्तो अब कोही बेला राजेन्द्र थापाजी राम्रो पोहोर चालपछि बाट्यो भन्ने गीत उहाँको त्यही प्रकार होइन तारादेवीले गाउनुभयो आँखा बर्स्यो भुइँ भिज्यो तर रोपाई भएन होइन विभिन्न प्रकारका गीतहरू छन् जस्तो जितेश अधिकारका गीतहरू छन् आनन्द अधिकारीका गीतहरू छन् सबै आफ्नो आफ्नो प्रकारका सबै त्यत्तिकै राम्रा छन् कि यो गीत छ यो नराम्रो यो भन्ने कुरा गीतकारमा चाहिँ हुन्न पहिल्यैदेखि मैले एउटा साधा गायिकाको हिसाबले म सबैलाई उत्तिकै नै बरोबर नै हेर्छु
समग्रतामा हेर्छु भन्ने तपाईँको विचार
हजुर म सबैलाई सबैमा आफ्नो आफ्नो ट्यालेन्ट हुन्छ नि के आउँथे कम्पिटिसन यसमा यो कम्पिटिसन जसरी एउटा नेपालले कम्पिटिसन गर्छ नि यो मध्येमा चाहिँ कुन चाहिँ गीत चाहिँ यस्तो छ भने त्यो सेलेक्सन हुन्छ एउटा जुन चाहिँ एउटा पचास आउँछ पचासबाट पच्चिस आउँछ पच्चिसबाट पन्ध्र आउला होइन त्यसपछि त्यसो गर्दा गर्दै हेर्दाखेरि त्यस्तो बनाउने हो तर के भने त्यति बेला लक्की जस्तै पनि भन्नु पऱ्यो मलाई त त्यस्तो लाग्छ किनभने सबै हिसाब हो नि सबैले आफ्नो तरिकाले हुन्छन् नि सबै तरिकाले अब कति ठुलो मान्छे ठुलो ठुलो कलाकारले गाएको हुन्छ नयाँ नयाँको के त्यो नराम्रो भएर गएको होला त्यो होइन नि राम्रो लागेको छ सबैको गीत आफ्नो हिसाबले हेर्दा सबै राम्रै लाग्छ होइन र अब नयाँ भाइ बहिनीका चाहिँ आफ्नो मेरो बुद्धि बढाउने हिसाबले ए यहाँ यस्तो गराएको हुन्छ यहाँ एउटा यस्तो शब्द राख्दा हुन्छ भनेर भन्छु उहाँहरूलाई होइन त्यही हिसाबले मेरो पनि अलिकति बढ्छ भन्ने हिसाबले चाहिँ हो तर नयाँपट्टि धेरै नै आशीर्वादित छु किनभने म जस्तै एउटा किनभने भाइ बहिनीलाई मैले यसो यसो गऱ्यो भन्दाखेरि मैले शब्द भने उसले त्यो शब्द निकाल्न सक्छु
हजुर नयाँ पुस्ताको लागि तपाईँ प्रेरणाको स्रोत पनि बन्नुभएको छ र सहयोग पनि बन्नुभएको छ त्यसको लागि हामी पनि खुसी लाग्छ यो कुरामा आधुनिक यो प्रविधिको सँगसँगै बढ्ने क्रममा नि अहिले अब रिमिक्स भएको छ मैले लोकगीत का गायक कुमार बस्नेतसँग मैले कुरा गर्दाखेरि रिमिक्सको बारेमा कुरा गर्दै उहाँ अलिकति विरक्तिनु भएको थियो तपाईँले पनि उहाँसँग पनि धेरै गीत गाउनुभएको छ लोकगीत गाउनुभएको छ धेरै गीतहरू गाउनुभएको आधारमा रिमिक्सको बारेमा तपाईँले आफ्नो कस्तो धारणा बनाउनु भएको छ
अब यो रिमिक्स भन्दाखेरि चाहिँ म चाहिँ के भनेदेखि यसको चाहिँ अलिकति म नकारात्मक लिन्छु किनभने नयाँ मान्छेले प्रस्तुति गर्दा आफ्नो आइडेन्टिटी बढाउनको लागि अर्काको गीत गाएर होइन आफ्नै नयाँ गीतहरू लिएर नयाँ उसबाट ढङ्गबाट जानु पऱ्यो प्रस्तुति हुन पऱ्यो भन्ने मेरो सोचाइ हो किनभने हुन त मैले भने नि म पनि अरूको गीत गाउँथेँ किनभने मैले एउटा प्रत्यक्ष मैले त्यसँग भेट नभए तापनि प्रत्यक्ष रूपबाट गीत सिकेर मेरो आवाज बनाउने चेष्टा मैले गरेँ होइन त्यो त्यसको लागि अरूको गीत गाउनुहुन्न भन्ने कुरा त्यो म भन्ने पक्षमा छैन र म के भन्छु भनेदेखि यो रिमेक गरेर एउटाले भनौँ न एउटा मेरो गीत मैले मेरो मखमली चोलो भन्ने गीत पनि रिमेक गरेर गाएका छन् तर म के भन्छु त्यो गीत एउटा रेकर्ड गरेर राम्रो बनाउनुको लागि कति मिरा राणाले दुःख गर्यो त्यसमा गोपालञ्जनले कति दुःख गर्यो भने भन्ने कुरा त्यो नयाँ आउने भाइ बहिनीलाई त थाहा छैन नि
तर थाहा पाउनु
यो गीतले हो ए कति मेहनत गर्यो हो आफूले एउटा नयाँ चिज जाँदा कति मेहनत गरेर जानुपर्छ अनि पछि गएर यो गीतले निरन्तरता पाउँछ एउटा ठाम छ भन्नको लागि आफूले दुःख नगरिकन हुँदैन जसले दुःख गर्छ त्यसैलाई मात्रै दुःखको अनुभव थाहा हुन्छ यो गीत मैले कसरी गरेँ भन्ने कुरा होइन अब त्यो गीत राम्रो गरेँ मैले कति पन्ध्र बिस दिन लाएर मैले त्यो गीत सिकेँ होला अब त्यो चिज राम्रो बन्यो मैले स्टेजमा गाएँ सबैलाई मन पऱ्यो र अहिले आएर त्यही गीत चाहिँ अब ड्रम थपेर यताउता गरेर रिमिक गरेर गाएँ उहाँले त सजिलोसँग टिपेर गरिहाल्नु भयो मेहनतै गर्नु परेन नि ठक्क लाएर मेरो गीत ल्याए एकछिन सुन्यो अनि ठक्क अब के अरे एरेन्जरले कम्पोज गरिदिन्छ ठ्याक रहेछ रिदम तिदो मार्ने यताउता गर्छ त्यसलाई गएर हालेर गाइहाल्नु
यसलाई कसरी रोक्न सकिन्छ होला जस्तो लाग्छ केही विचार गर्नु
अब के भन्नु अब रोक्ने भन्दा तपाईँ हामीले रोक्ने भन्ने कुरा होइन उहाँहरूले आफू बुझ्नुपर्छ हामीले ल यो गीत नगाउनु भनेर भन्ने कुरा होइन किन होइन उहाँले चाहिँ एउटा गीत गाउने एकछिन गाउने हो एक वर्ष गाउने त्यसपछि नगाउने भनेर भन्यो भने त त्यो ठिक छ त्यसलाई नगाऊ भन्ने कुरा पनि होइन होइन जस्तो तारा देवी मिया राणा अरुणा लामा म जस्ता कति कति गायक गायिकाहरू हुनुहुन्छ नि अहिले पनि तारा दिदीको गीत बजे पनि अहिले तारा दिदी त अहिले पनि जीवित जस्तो लाग्छ मान्छे बुझ्छ त्यो गीतले गरे हो नि त हो त्यसको लागि त्यो रिमिक गरेर त हुन्छ जस्तो लाग्दैन नि अब अहिले भनौँ न मैले अब मखमली चोलै झन्डै झन्डै 37 वर्ष जति भयो होला अहिले त्यति बेला गीत गाएको त्यो बच्चा देवीले बुढोले पनि अलिक मन पराउँछ त्यो मिया राणा अर्कोले रिमिक गरेको मान्छेको नाम सुनाउँदैन नि
त्यो सदाबहार गीत भएको छ त्यो त
हो सदाबहार गीत जसरी मैले मेहनत गरेर राखेँ म जस्तै मेहनत नयाँ भाइ बहिनीले गर्नुपर्छ आग्रह गर्न चाहन्छु। अर्काको गीत गाएको ठिक छ, अब मेरो गीत मनपर्छ, कारण गीत मनपर्छ, कसैको मनपर्छ, अब आवाज बन्द त्यो टेक्निक लिनको लागि त्यो गीत चाहिँ सिक्नुपर्छ। त्यो गीतलाई गाउनै नहुने भन्ने कुरा त होइन नि, जस्तो म अहिले तारा दिदीको गीत गाउँछु नि, मलाई स्टेजमा गाउनु पऱ्यो, पहिला तारा दिदीको गीत गाएर म संस्कृति गर्छु नि। तर मेरो प्रेरणाको स्रोत भएको हुनाले मैले उहाँलाई त्यो निरन्तरता त्यो किसिमले सम्झिन्छु नि, कि पनि तारा दिदीको गीत गाउनै नहुने त होइन नि, मनपर्छ।
त्यसलाई त्यसलाई ग्रुप ग्रुप र अर्को रूपमा दिनु भएन, जसरी जसलाई त गप्पो गाउनु मिल्छ त नि, त्यसलाई त्यस रूप बिगार्नु भएन भन्ने बनायो।
हजुर हजुर, त्यही भने म अहिले नयाँ आउने भाइ बहिनीलाई चाहिँ म त्यही आग्रह गर्न चाहन्छु, अर्काको गीत गाएर रिमिक गरेर मात्रै अगाडि बढ्नु।
हाम्रो नेपाली गीत सङ्गीतमा विदेशी गीत सङ्गीतको प्रभाव कतिको परेको छ जस्तो देख्नुहुन्छ तपाईँ?
परेको छ, यो परेको म नराम्रो पनि भन्दिनँ, राम्रै छ। सबै यो सबै रायोको साग मात्रै खाएर पालुङ साग खाने कहिले टेस्ट छ नि, म भन्छु सबै होइन, मुख्य भन्छ पाश्चात्य सङ्गीतमा पनि आफ्नै प्रकारका टेस्ट छन्, राम्रा छन् होइन। अनि जस्तो अब हाम्रो भनौँ कुनै मुलुकको गीतहरू भन्नुहोस्, सबै उहाँहरूले पनि त लिनुभएको छ सबै किसिमका गीतहरू, र सङ्गीतकारले राम्रो गर्नु र सबै आइडियाहरू सेट गरिरहनुपर्छ,
जस्ताको जस्तै मात्रै नकल गर्नु भएन,
नकल गर्नु
होइन,
आइडिया दिन चाहिँ हुन्छ, आइडिया दिनुहुन्छ, उहाँले पनि त्यही बाह्र स्वरबाटै गर्ने हो, हामीले पनि त्यही बाह्र स्वर हो हेर्न, अनि अब भारतले पनि त्यही बाह्र स्वर त्यही भित्रबाट गीतहरू उब्जाउने हो नि त,
हजुर
होइन, कारण हुँदै नहुने यो गर्नै नहुने यो रोक्नुपर्छ भन्ने कुरा हुन्छ होइन।
अब एकछिन
मनपर्छ,
हजुर राम्रो कुरा गर्नुभयो, एकछिन तपाईँको यहाँको पारिवारिक कुरा गरौँ न, अब झन्डै 40 वर्ष भएन गायन स्तरमा लाग्नुभएको,
मेरो 2022 सालबाट
अझ बढी भयो भनेपछि यो कालसम्मलाई तपाईँको अब अब बुवा हजुरबुवाबाट त तपाईँलाई सहयोग मिलेको थियो बेग्लै कुरो, तर वैवाहिक सम्बन्ध गाँसिएपछि 40 वर्षपछि 40 वर्षको अवधिमा यो गायन क्षेत्रमा पक्कै पनि सहयोग त मिलेको थियो, नत्र यो यात्रा त सफल हुने थिएन, तर पनि हामीलाई चाहिँ अलिकता तपाईँको कस्तो सहयोग मिल्यो घर परिवारबाट श्रोताहरूलाई के भनिदिनुहुन्छ?
हजुर, यो अब यहाँ अमेरिकाको श्रोताहरूले थाहा नपाउँदा छ जस्तो मलाई लाग्दैन, किनभने नेपालैबाट आउनुभएको मेरो दाजुभाइहरू हुन् नि होइन, त्यस कारण धेरै मिडियाहरूमा मेरो पारिवारिक मेरो आफ्नो उसमा दिइसकेका छु इन्टरभ्यूहरू, अनि अब फेरि पनि अब यहाँले भन्नुहुन्छ भने म भन्छु एक्लै अर्कोको सहयोग नगरिकन अगाडि बढ्न सकिन्न, सहयोग एक्लै अर्कोको पुरा सहयोग हुनुपर्छ भन्ने मेरो 2028 साल मङ्सिर 4 गते बिहा भएको होइन, बिहा त भयो र मेरो चाहिँ माघी बिहा पनि होइन, मेरो चाहिँ लभ म्यारिज हो हजुर होइन, अनि त्यस कारण के भने उहाँ मेरो श्रीमान चाहिँ सङ्गीत प्रेमी र उहाँ पनि अलि आफू पनि सङ्गीतमा रुचि, उहाँ पनि अलिकति गाउने र अब त्यस्तै ठाउँमा मेरो एक्चुली भेट भयो, हामी दुईजनाको भेट भयो, अब भेटको क्रम चाहिँ मेरो हाम्रो भनौँ न
एउटा
गाएरै हो, प्रेस क्लबबाट गाएरै म घर जाने थिएँ, चैत गेटमा चढेको थिएँ
हजुर,
त्यही बस चढ्दाखेरि बसमै आएर मेरो भेट भयो, त्यसपछि त्यही सिलसिलामा हाम्रो निरन्तरता भयो भयो, त्यसपछि 28 सालमा हाम्रो बिहा भयो।
भनेपछि श्रीमानलाई पनि सङ्गीत गीत सङ्गीत क्षेत्रमा राज चासो छ, रुचि छ, त्यसले एउटा सकारात्मक पाइला नै लियो भन्नु पऱ्यो होइन,
हजुर नेसनल कलेजमा गाइको पाण्डव सुनार, अरे नाम सुन्नु भएको छ नि है,
हजुर हजुर
पाण्डव सुनारसँग गाउने उहाँले स्टेजमा गाइसक्दो रहेछ, अनि मैले उहाँसँग गाउने सिलसिला भेट भएको त होइन।
हजुर अब हामी कार्यक्रमको झन्डै झन्डै अन्तिम आइसकेको छौँ, एउटा अन्तिम प्रश्न के छ भने केही वर्ष पहिले यहाँ कलाकार र गीतकार के सङ्गीतकार गायिका हुनुभएको हैसियतले केही वर्ष अगाडि झन्डै 190 जना कलाकारहरू एउटा राजनीतिक पार्टी दलमा स्वातै छिरे, उनीहरू छिरे, कसरी लिनुभयो त्यतिखेर तपाईँ कलाकार भएको हैसियतले?
मैले अब कलाकार त सबैको प्रिय भएर बस्नुपर्छ, राजनीति भने आफ्नो आस्था र विश्वास आफ्नो विचार मिलेर जाने हो, तर के भने पहिला गर्नुपर्छ भने पहिला त आफ्नो देशकै हिँड्नु पर्यो। म देशको एउटा त्यो स्वच्छ एउटा नागरिक हुने पनि कर्तव्य हो मेरो, मैले देशलाई केही गर्नुपर्छ भन्ने कुरा होइन र नागरिकको हैसियत अधिकार त सबैको छ नि होइन। अब विचार र सिद्धान्त मिलेपछि जाँदा त केही फरक पर्दैन, कलाकारले जाने हुन्न भन्ने पक्षमा पनि छैन, जानु पर्छ भन्ने पक्षमा पनि छैन, विचार मिलेपछि जाँदा हुन्छ। किनभने यहाँ मात्रै होइन, अब हेर्नुहोस् न इन्डियामा पनि हेर्नुहोस् न सबै को नगाएका छन् त, राजेश खन्ना गएको हो होइन, अनि जस्तो हाम्रो के अरे जसको सुनिल पनि गएकै हो, अनि रेखाजी पनि जानुभएको छ, अब केबाट छैन खेलाडीबाट पनि गएकै छ, जान नहुने भन्ने कुरा छैन, एउटा इज्जत जस्तो दिनु त्यो इज्जत दिएको ठाउँमा लिन जानु पर्यो, र सबैभन्दा पहिला त म के हुँ भने पहिला बुझ्नु पर्यो अनि बल्ल पाइला सार्नु पर्यो,
हजुर धन्यवाद। अब अन्तिममा खसखस डट कमका श्रोताहरूलाई तपाईँले आफ्नो विशेष सन्देश केही या उपदेश केही भन्नु पर्दाखेरि के भन्नुहुन्छ?
अब खसखस डट कमलाई सबैभन्दा पहिला त म हृदयदेखि आभार प्रकट गर्न चाहन्छु,
धन्यवाद,
र सबैभन्दा तपाईँ भाइलाई कहाँ हुनुहुन्छ मिरा दिदी भनेर खोजेर दुःख गरिदिनु भयो, भाइ यो दुःख चाहिँ भोलि गएर सुखमा परिणत हुन्छ, काम गर्ने मान्छेलाई कहिले गाली पनि हुन्छ कहिले तारी पनि हुन्छ, त्यो भनाइमा हुर्केर बढेको मिरा दिदीलाई म दर्शकहरूलाई यो भन्न चाहन्छु, मलाई माया गरिदिनुहोस्, मैले मबाट भएको कमी कमजोरी मलाई औल्याउने अवसर दिनुहोस्, म दर्जी यो डट कमबाटै म दर्शकहरूलाई म अनुरोध गर्न चाहन्छु, भाइलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु, भाइ म जस्तै अरू कलाकारलाई यति खोजी बसेर माया गरिदिनुहोस्, किनभने सात समुन्दर पार गरेर आउनुपर्छ होइन, किन कलाकारै आउने त भने किनभने अन्त सबैको मनमा बस्ने त कलाकार नै हो होइन, र म चाहिँ के भन्छु भने यो खसखस डट कमबाट कलाकार पत्रकार भन्ने पनि एउटा नम्र मात्र हो, हाम्रो सम्बन्ध चाहिँ कसरी पनि
पक्कै धन्यवाद। हवस् त वरिष्ठ गायिका तथा सङ्गीतकार मीरा राणाज्यू, तपाईँको अमेरिका भ्रमण र बसाई सफल र सफल र सुखद रहोस् भन्ने कामना गर्दै तपाईँको अमूल्य समय र विचार खसखस डट कमलाई प्रदान गर्नुभएकोमा हामी मुरी मुरी धन्यवाद भन्दै अहिलेलाई बिदा माग्छौँ। धन्यवाद
धन्यवाद।
मैले मान माटी मिलाए राखी सके, हुन त यो नौलो चिन जाने सङ्कोच लाग्यो बीचको कुराकानी, तर लाग्छ मलाई देख्दा मेरी बिगाजनम सागने तिमी नौली बनाया पराए तिमीलाई हृदय चिन सके, मलाई दे यान देऊ तिमी स्वीकृति मैले मान माटी मिलाए राखि सके,
तिमी साथ रहना
मैले मनमा तिमीलाई